हुन्छ सबैजनालाई येशु ख्रिस्टको नाममा जय मसीह। अनि तपाईँहरूलाई आजको वचन अध्ययनमा स्वागत गर्न चाहन्छौँ। र आजको हाम्रो विषय रहेको छ मिश्रमा रहेको पिरामिड अफ गिजा भन्ने विषयलाई हामी अध्ययन गर्न गइरहेको छौँ। अनि त्योभन्दा अगाडि हामी केही वचनका पदहरू हेरेर हामी आजको वचनलाई हामी सुरु गर्नेछौँ। हामी पहिलो सुरुमा चाहिँ लुका 19:40 कृपया गरेर पढिदिनु होला। तपाईँहरू जो सजिलो हुन्छ उहाँहरूले पढिदिनु सक्नुहुन्छ। त्यस्तै गरेर तपाईँहरूले अर्को पनि पद निकाल्दै राख्नु होला, यसया 19:19 र 20। पहिले चाहिँ हामी लुका 19:40।
लुका 19:40। अनि उहाँले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई भन्दछु, यदि तिनीहरू चुप लागे भने ढुङ्गाहरू तुरुन्तै चिच्याउने छन्।
हजुर, त्यस्तै गरेर हामी यसया 19:19 र 20 पदलाई हेरौँ। हुन्छ, म तपाईँहरूलाई सहायताको निम्ति पढिदिन्छु। यसया 19:19 र 20। त्यस दिन मिश्र देशको बीचमा परमप्रभुका निम्ति एउटा वेदी हुनेछ, अनि त्यसको सिमाना निर परमप्रभुका निम्ति एउटा खाँबा हुनेछ, अनि यो मिश्र देशमा सेनाहरूका परमप्रभुका निम्ति एउटा चिन्ह र एउटा साक्षी हुनेछ, किनकि थिचोमिचो गर्नेहरूको कारणले तिनीहरूले परमप्रभुलाई पुकार्ने छन्, अनि उहाँले तिनीहरू कहाँ एक उद्धारकर्तालाई एक महान व्यक्तिलाई पठाउने हुनेछ, र उनले तिनीहरूलाई छुटकारा दिनेछन्। हुन्छ, यो पदहरू चाहिँ हामीले सुरु गरेको छौँ, अनि यो पद चाहिँ हामी बिस्तारै बिस्तारै आजको अध्ययनलाई म तपाईँहरूलाई जोड्न चाहन्छु। हुन्छ, अब हामी ढिलो नगरिकन यस कुरालाई हामी हेर्नेछौँ। अब तपाईँले यो पिरामिड, जुन चाहिँ अब पिरामिड अफ गिजा, यो चाहिँ हाम्रो इजिप्ट, अहिलेको भाषामा चाहिँ हामी इजिप्ट, हामी पहिला चाहिँ मिश्र देशमा भनेर भन्ने गर्छौँ। अनि यो चाहिँ तपाईँले नाइल नदीको किनार नै किनारको नजिकै बनेको छ। अनि यो कुरा चाहिँ तपाईँले अब प्राचीन समयमा चाहिँ हामी हेर्ने हो भने चाहिँ यो 7वटा आश्चर्यहरूमध्ये चाहिँ पर्ने एउटा एकमा गनिन्छ। अनि यो चाहिँ अब मिश्र देशमा चाहिँ धेरै पिरामिडहरू छन् भने संसारमा जम्मा 200वटा छन्, अनि जसमा चाहिँ 118वटा 118वटा चाहिँ इजिप्ट यानि कि मिश्र देशमै रहेको छ। अब यो पिरामिड अफ गिजा जसको उचाइ चाहिँ हामी 486 फिट र चौडाइ 764 फिटमा रहेको छ भने यसको क्षेत्रफललाई हेर्छौँ भने हामीले 13 स्क्वायर एसर भनेको कति हो भन्दाखेरि, तपाईँले यसलाई फिटमा परिवर्तन गर्दाखेरि चाहिँ लगभग लगभग 566,000 स्क्वायर फिटमा हुन जाँदछ। अब यसो हेर्दै गर्दाखेरि चाहिँ कति ठुलो जस्तो लाग्छ है। साधारण भाषामा म तपाईँहरूलाई बुझाउनु पर्दाखेरि चाहिँ यो चाहिँ अब हामीले खेलकुद, जुन फुटबल खेल्ने रङ्गशाला लाई हामीले प्राय जसो सुन्दै देख्दै गरेका आएका छौँ। यस्तो खेल्ने मैदान चाहिँ 10वटा जोड्यो भने यसको क्षेत्रफल बराबर चाहिँ यो चाहिँ हुनु पुग्दछ। यसो कल्पना गर्नुहोस् त कति ठुलो रहेछ यसको है एरिया भनेर चाहिँ। अब त्यही भएर चाहिँ यसलाई चाहिँ 7वटा आश्चर्यहरू मध्येको एक पनि भनिएको छ है त। अब हामीले हेर्छौँ भने 19औं शताब्दीसम्म मानिसहरूले बनाएको संरचना मध्येको सबैभन्दा उच्च चाहिँ पिरामिड अफ गिजालाई नै गनिन्थ्यो, तर 28 सेन्चुरीमा आउँदै गर्दाखेरि बुर्ज खलिफा भन्ने व्यक्तिले 2004मा चाहिँ यो बन्न सुरुवात भएर 2009मा चाहिँ आइपुग्दाखेरि पुरै कम्प्लिट हुनको निम्ति चाहिँ यो बुर्ज खलिफालाई संसारको सबैभन्दा उच्च मा गनियो, जुन 2009मा चाहिँ यो कम्प्लिट भएको थियो। अनि अब पिरामिड अफ गिजा चाहिँ अब 23 लाख ब्लकहरू मिलेर बनेको छ भने यो सबैको ओजनलाई हामीले मापन गर्ने हो भने 60 लाख टन हुन जान्छ। अब तपाईँले यहाँ चित्रमा देख्न सक्नुहुन्छ, सबैभन्दा तल जुन बेस त्यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले, यो राखेको ढुङ्गा हो। अनि भने अब तपाईँले त्यहाँनिर मान्छे पनि त्यहाँनिर देख्न सक्नुहुन्छ, लगभग लगभग अब मान्छेको फिट अब 6-6.5 फिट हुन्छ भने अब त्योभन्दा कति माथिसम्म छ त तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ। अब यो चाहिँ तपाईँले अब बेसमा भएको जस्तै अब भनौँ न 15 देखि 20 फिटको उचाइ हामी यसमा पाउँछौँ। अनि अब तपाईँले यहाँनिर पिक्चरमा देख्न सक्नुहुन्छ है, यहाँ तल पनि छ, सबैभन्दा तल राखेको ठुल्ठुलो ढुङ्गाहरू तपाईँले त्यहाँनिर देख्न सक्नुहुन्छ। अब त्यसको वरिपरि रहेका बाँकी रहेका ढुङ्गाहरू यसरी राखेको हामी देख्न सक्छौँ। अनि अब कतिजनाले चाहिँ के पनि भन्नु हुँदो रहेछ भने यो ढुङ्गा चाहिँ सिनाई पर्वतबाट लिएर आएर आएको हो, जुन चाहिँ पिरामिड अफ गिजामा प्रयोग गरेको ढुङ्गा हो भन्ने कुरा कतिजनाले भनेका पनि छन्। अब हेर्नुहोस् त, त्यो बेला मानिसहरूले त्यत्रो ठुलो ढुङ्गाहरू कसरी बोकेर ल्यायो होला भन्दाखेरि, यो जस्ट तपाईँले चित्रमा देख्न सक्नुहुन्छ, एउटा काल्पनिक रूपमा चाहिँ त्यो बनाउँदाखेरिको त्यो ढुङ्गाहरू चाहिँ त्यो बनाउनको निम्ति चाहिँ उनीहरूले ओसार पसार गर्दाखेरि एउटा भनौँ न, त्यो समयमा त्यस्तो औजारहरू पनि थिएन। अब अहिलेको समयमा हामी हेर्छौँ भने विभिन्न प्रकारका औजारहरू पाउँछौँ, तर त्यो समयमा उनीहरूले यसरी बोकेको थियो होला भन्ने जस्ट हामीले एउटा कल्पना मात्रै गर्न सक्छौँ, यसरी नै लगेको होला भन्ने जस्ट है, तपाईँले त्यहाँ चित्रमा पनि देख्न सक्नुहुन्छ। अब यो पिरामिड चाहिँ सबैभन्दा टुप्पो त्यहाँ तपाईँले त्यहाँ प्लिक प्लिक गरेको देख्न सक्नुहुन्छ है, त्यो माथिको भाग एकदमै चहकिलो छ अनि सुन जस्तै पहेँलो टल्किन्छ अरे। इजिप्सियनहरूले चाहिँ अब यसलाई इखेत भन्ने गर्छन्, जसको अर्थ चाहिँ हुन्छ महिमाको ज्योति। अनि यो चाहिँ चन्द्रमाबाट हेर्दाखेरि चाहिँ देख्न सकिन्छ भनेर पनि भनेको छ है, तपाईँले त्यहाँ चित्रमा पनि देख्न सक्नुहुन्छ। अब यहाँ हाम्रो यहाँ ड्रोन सटहरू पनि केही तपाईँले यहाँ देख्न सक्नुहुन्छ। अब विशेष गरेर अब यो चाहिँ यसमा धेरै रहस्यको कुराहरू लुकेको छ है, अनि त्यो कस्तो रहस्य लुकेको छ भन्दाखेरि, पहिलो सुरमा चाहिँ हामी देख्न सक्छौँ भौगोलिक रूपमा यो रहस्य लुकेको हामी पाउँदछौँ। त्यस्तै गरेर तपाईँले दोस्रोमा हेर्न सक्नुहुन्छ, गणितीय रूपमा पनि यो एउटा रहस्य लुकेको छ, अर्को भने वैज्ञानिक रूपमा यो पनि रहेको छ। अनि त्यस्तै गरेर यो चाहिँ खगोलीय जस्ता यी चारवटा कुराहरूको रहस्य यो पिरामिडमा हामी पाउँदछौँ। अब यो चाहिँ ठ्याक्कै नाइल नदी बग्ने बाटोमा छ, त्यसकै किनारमा अवस्थित छ। अब हामीले यी सबै कुरालाई हामीले हेऱ्यौँ, अब हामीलाई लाग्न सक्छ अथवा प्रश्न उठ्न सक्छ, यो कसले बनायो होला, किन बनायो होला, के को लागि बनायो होला भन्ने लाग्छ है। अब यो कुरा चाहिँ हामीले हेर्दै गर्दाखेरि चाहिँ अब कसै कसैले भन्नुहुन्छ, मिश्र देशमा भएको एउटा राजा खुफु भन्ने को चिहान छ अनि त्यहाँनिर लास गाडेको हो भनेर भन्छन्, तर हामीले कतै पनि त्यहाँ लेखेको खोपिएको कुरा अथवा पिरामिड भित्र कतै त्यस्तो कुरा पाउँदैनौँ। त्यस्तै अर्को कुरा, यो चाहिँ परमेश्वरद्वारा बनाउनुको निम्ति प्रेरित गर्नुभयो भनेर पनि भन्छौँ, अनि किनभने यो पिरामिड यति मजाले बनेको छ, यो बनाउन एकदमै गाह्रो छ किनकि मानिसको बुद्धिले चाहिँ यो बनाउनु एकदमै गाह्रो छ। त्यसो भए कसलाई चाहिँ परमेश्वरले बनाउनको लागि प्रेरित गर्नुभयो भन्दाखेरि, अय्यूबले बनाएको हुनसक्छ भन्ने कुरा आकलन गर्न सक्छ, किनभने अय्यूबको त्यो समयमा धनी व्यक्ति उहाँ हुनुहुन्थ्यो। अनि त्यस्तै अर्को बाइबलमा हेर्छौँ भने मल्किसेदक पनि सलेमको राजा यानि कि यरुसलेमको राजा भनेको छ। अब परमेश्वरले उत्प्रेरित गर्नुभएको हो भने कुनै पदहरू छन् होला त, परमेश्वरले बनाउनको निम्ति उत्प्रेरित गर्नुभएको केही पदहरू अब चाहिँ हामी हेर्छौँ। अनि तपाईँहरूले यहाँ डिस्प्लेमा पनि देख्न सक्नुहुन्छ ती पदहरू, ती पद पढिदिनु होला, एफिसी 2:20 तपाईँहरू जो मध्येले पनि पाउन सक्नुहुन्छ, त्यहाँ मजाले पढिदिनु सक्नुहुन्छ पालै पालो गरेर। एफिसी 2:20 यहाँ डिस्प्लेमा पनि देखिरहेछ।
अनि तिमीहरू प्रेरितहरू र भविष्यवक्ताहरूको जगमाथि निर्माण गरिएका हौ, जसको कुना ढुङ्गा चाहिँ येशु ख्रिस्ट आफै हुनुहुन्छ।
हजुर, त्यस्तै गरेर हामी भजन सङ्ग्रह 118:22 पनि कृपया गरेर पढिदिनु होला।
जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे त्यही नै कुनाको शिर ढुङ्गा भएको छ।
हजुर, यहाँ हेर्नुहोस् त, यहाँनिर कुना ढुङ्गा सिउ ढुङ्गा भन्ने कुरा गरेको छ। अब हामीले हेर्छौँ भने घर बनाउँदाखेरि कतिवटा एउटा कर्नर हुन्छ त, सामान्यतया 4 वटा होइन, त्योभन्दा पनि बेसी हुनसक्छ। तिनीहरूमध्ये एउटा मात्रै मुख्य ढुङ्गा हो भने हामी भन्न सक्छौँ त? कदापि हामी सक्दैनौँ नि। सबैको, त्यो सबै कर्नरहरूको के हुन्छ त, महत्त्वपूर्ण रहेको हुन्छ। त्यसो भए यो कुन कुना ढुङ्गा हो त, कसरी हुनसक्छ भन्दाखेरि, यो चाहिँ पिरामिडमा लागु हुन्छ। अनि पिरामिडमा कतिवटा कर्नरहरू हुन्छ त, हामीले हेर्छौँ भने 5 वटा कुराहरू हुन्छ। यहाँ तपाईँले नम्बर पनि देख्न सक्नुहुन्छ, 5 वटा चाहिँ कर्नर हामीले यहाँ पाउँछौँ। सबैभन्दा माथि 5 नम्बर लेखेको छ नि, त्यो माथिको टाउको भएन भने यो पिरामिड पूर्ण हुन सक्दैन। त्यस्तै येसुले के भन्नुभयो, कुना ढुङ्गा चाहिँ येसु ख्रिस्ट आफै हुनुहुन्छ। हामी अघि भर्खर Efesios 2:20 पढ्यौँ। त्यसैले उहाँले भन्न खोज्नु भएको कुरा चाहिँ त्यो माथिको टपको हो, किन भन्दाखेरि येसु ख्रिस्ट चाहिँ मण्डलीको शिर हुनुहुन्छ। पिरामिडमा मात्र, जुन हामी अघिले हेरेको वचन अनुसार Efesios 2:20 र भजन सङ्ग्रह 118:22 वचन अनुसारमा लागु हुँदछ। अब हामीले पिरामिडलाई जतैबाट फर्काएर हेर्दा पनि पिरामिड नै देखिन्छ। अब हामीले के बाइबलमा पिरामिडको बारेमा कतै उल्लेख गरेको छ त? यो चाहिँ हामीले अघि भर्खर सुरुवातमा हामीले पढ्यौँ, अनि कृपया गरेर फेरि पनि पढिदिनु होला, यहाँ डिस्प्लेमा छ।
त्यस दिन मिश्र देशको बीचमा परमप्रभुका निम्ति एउटा वेदी हुनेछ, अनि त्यसको सिमाना निर परमप्रभुका निम्ति एउटा खाबु हुनेछ। अनि यो मिश्र देशमा सेनाहरूका परमप्रभुका निम्ति एउटा चिन्ह र एउटा साक्षी हुनेछ, किनकि थिचोमिचो गर्नेहरूको कारणले तिनीहरूले परमप्रभुलाई पुकार्नेछन्, अनि उहाँले तिनीहरू कहाँ एक उद्धारकर्तालाई एक महान व्यक्तिलाई पाउनुहुनेछ र उनले तिनीहरूलाई छुटकारा दिनेछन्।
हेर्नुहोस् त, यहाँ 19 पदमा हामी हेर्दछौँ भने त्यस दिन मिश्र देशको, यानि कि इजिप्ट है भन्ने कुरालाई हामी याद गरौँ, मिश्र देशको बिचमा भन्ने है, तपाईँले त्यहाँनिर याद गर्नु होला। अनि त्यसपछि सिमानानिर परमप्रभुका निम्ति, यहाँनिर एउटा कुरा मिश्र देशको बिचमा र अर्को कुरा सिमानानिर भन्ने कुरा गरेको छ, तपाईँहरूले ख्याल गर्नुहोस् है त। यसमा तपाईँले अब बाइबल पल्टाउनु भएको छ भने तपाईँले त्यहाँ चिन्ह पनि लाएर राख्न सक्नुहुन्छ। अनि एउटा बिचमा र अर्को चाहिँ सिमानानिर, अब यो कसरी हुन्छ भन्ने कुरालाई हामी हेरौँ। अब हेर्नुहोस् त, तपाईँले यहाँनिर म्यापमा, एउटा सानो यो म्यापमा देख्न सक्नुहुन्छ, जुन यो चाहिँ पिरामिड बनाएको छ नि, पिरामिड चाहिँ मिश्र देशको बिचमा छ। अर्को कुरा चाहिँ हामी इजिप्टको सरकारले इजिप्टलाई दुई भागमा विभाजन गरिदिएको छ, एउटा चाहिँ माथिल्लो इजिप्ट, अर्को चाहिँ तल्लो इजिप्ट, त्यसको बिचमा ठ्याक्कै पिरामिड चाहिँ बिचमा छ, र त्यसको माथिल्लो र तल इजिप्टको बिचमा सिमाना बनिदिएको छ, यसै कारणले गर्दा बिचमा छ। र अर्को सिमानानिर छ, तपाईँले त्यहाँनिर देख्न सक्नुहुन्छ त्यहाँ लाइनमा, त्यही भएर उहाँहरूको भाषामा गिजा भनेको, गिजा भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ सिमाना हो। अब त्यसपछि 20 पदमा हेर्नुहोस् त, तपाईँले त्यहाँनिर भनिएको छ एउटा चिन्ह र साक्षी हुनेछ। अब यो कसरी हुन्छ भन्ने कुरालाई हामी हेर्ने नै छौँ। अब यो पिरामिडको संरचनाले परमेश्वरको दिव्य योजनालाई देखाउँदछ। यो पिरामिडभित्र हामी हेर्छौँ भने यहाँनिर चाहिँ तपाईँले राजाको कक्ष र रानीको कक्ष, अनि अर्को तल्लोपट्टि तपाईँले त्यहाँनिर देख्न सक्नुहुन्छ खाडल भन्ने हामीले पाउँदछौँ। अनि यो कुरा हेर्दै गर्दाखेरि चाहिँ त्यस्तो अर्को त्यस्तै गरेर अर्को सिधा माथि जाने बाटो र अर्को चाहिँ ओह्रालो लागेको बाटो छ। यहाँनिर तिनवटा बाटो छ। अर्को चाहिँ हामी भित्र छिर्ने, जसलाई हामी इन्ट्रान्स गेट भन्छौँ, जसलाई हामी प्रवेशद्वार गेट भन्न सक्छौँ। अनि तपाईँले यहाँनिर 17 तलामा रहेको ढोका छ। अनि यहाँ 10 तला तपाईँले त्यहाँ पनि देख्न सक्नुहुन्छ। त्यो चाहिँ अब यी कुराहरूले परमेश्वरको दिव्य योजनालाई कसरी देखाउँछ भन्ने कुरालाई अब चाहिँ हामी हेर्न गइरहेछौँ। जब ढोकाबाट हामी त्यहाँ छिर्छौँ, यो बाटोले चाहिँ सिधै तल खाडलमा पुर्याउँदछ। यो बाटो चाहिँ 4 फिटको मात्र भएकोले सजिलो तरिकाले हिँड्नलाई असहज हुने भएको कारणले हिँड्दाखेरि कुप्रेर हिँड्नुपर्ने हुन्छ। अनि यो चाहिँ तपाईँले यहाँ चित्रमा देख्न सक्नुहुन्छ, त्यो यहाँ कुप्रेर हिँडिराखेको छ। यसरी त्यहाँनिर भित्र जाने बाटो रहेको छ त्यो चाहिँ। अब यसको अर्थ के हो भन्दाखेरि, यो ओह्रालो लागेको बाटोले चाहिँ जब परमेश्वरले मानव जाति यानि कि आदमलाई बनाउनु हुँदाखेरि उहाँले आफ्नै स्वरूपमा प्रतिरूपमा बनाउनु भयो, त्यो समयमा मानव जातिलाई परमेश्वरले सिद्धतामा बनाउनु भएको थियो भने, तर जब पाप गर्यो अदनको बगैँचा पश्चात मानव जातिको सिद्धताबाट पापमा खसेर आयो भन्ने कुरा यो ओह्रालो बाटोले जनाउँछ। हामीले तीनवटा बाटोहरू भन्ने अध्ययन पनि गरिसकेका छौँ अथवा हेरिसकेका छौँ, जुन चाहिँ साँघुरो, फराकिलो र राजमार्ग भन्ने पनि हामीले हेरिसकेका छौँ। यो बाटोले चाहिँ अहिले हामीले हेर्न गइरहेको चाहिँ फराकिलो बाटोलाई बाटोको विषयमा भनेको छ। अनि यो चाहिँ फराकिलो बाटोमा पुर्याउने भन्ने कुरा छ। तपाईँले यहाँ मत्ती 7:13 र 14 कृपया गरेर पढिदिनु होला। 13 र 14 मत्ती 7 को स्क्रिनमा पनि छ।
साँगुरो हुन्छ किनकि विनाशमा पुर्याउ ढोका फराकिलो हुन्छ र बाटो चाहिँ चौडा हुन्छ अनि त्यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। 14 किनभने जीवनमा पुर्याउने ढोका साँगुरो र बाटो पनि साँगुरो हुन्छ अनि त्यो भेट्टाउने थोरै हुन्छन्।
हजुर, हेर्नुहोस् त यहाँनिर अब यो फराकिलो बाटोले कहाँ पुर्याउँदछ त भन्दाखेरि अन्तमा मृत्युमा पुर्याउँदछ। यो बाटो खोल्ने चाहिँ आदम हुनुहुन्छ। हामीले यो कुरा चाहिँ हितोपदेश 14:12 लेखेको छ, कसैले पढिदिनु होला। हितोपदेश 14:12
एउटा बाटो छ जुन चाहिँ मान्छेको दृष्टिमा ठिक देखा पर्छ, तर त्यसको अन्त्य चाहिँ मृत्युका बाटाहरू नै हुन्।
अब हामी त्यहाँबाट अलिकति अगाडि जुन ढोकाबाट माथि जाने एउटा यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ, एसेन्डिङ प्यासेज अथवा आरोही पथ भन्ने तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ। त्यहाँबाट किङ च्याम्बर, जसलाई हामी राजा कक्ष र अर्को चाहिँ हामी रानी कक्ष, त्यहाँ पुग्न सक्छौँ। तर यो पनि 4 फिट मात्रै हामी पाउँदछौँ। अब यहाँ चाहिँ 50 टन, माफ गर्नु होला, 50 टनको ढुङ्गाले चाहिँ ब्लक गरिदिएको छ यो जाने बाटोमा चाहिँ। तपाईँले यहाँ स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। अब यो चाहिँ एसेन्डिङ प्यासेजले के जनाउँछ, हामी अघि भर्खरै त्यो एसेन्डिङ प्यासेज भनेर यहाँ तपाईँले देख्न सक्नुहुन्छ, आरोही पथ भन्ने हो। यसले के जनाउँछ भन्दाखेरि, परमेश्वरले मानिसहरू फराकिलो बाटोमा हिँड्दै गर्दाखेरि त्यहाँबाट उम्किनको निम्ति प्रबन्ध मिलाइदिनु भएको थियो। यसले चाहिँ उहाँले व्यवस्था दिनुभएको कुरालाई जनाउँछ। अब हामी राजाको कक्ष र रानीको कक्षमा जानको लागि अर्को बाटो छ। त्यो भनेको चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ, जुन बाटो चाहिँ वेल स्याफ्ट भनिन्छ। यो वेल स्याफ्टले के कुरालाई जनाउँछ भन्दाखेरि, अब माथि जानको लागि एउटै बाटो थियो भने त्यो बाटो भनेको येशु ख्रिस्ट हुनुहुन्छ। येशु ख्रिस्टले के भन्नुभयो भन्दाखेरि, बाटो सत्य र जीवन म नै हुँ भन्नुभएको कुरा तपाईँहरूले वचन पनि सायद यादै हुनुपर्छ। जुन त्यो वेल स्याफ्ट भनेको चाहिँ येशु ख्रिस्टले खोलिदिनु भएको बाटोलाई हामी साँघुरो बाटो भन्छौँ, जुन कुरा हामी हिब्रू 10:20 पाउनु सक्छौँ। त्यस्तै गरेर तपाईँले यौना 14:6 पनि पाउनु सक्नुहुन्छ। त्यस्तै गरेर प्रेरित 4:12 पनि पाउनु सक्नुहुन्छ। हामी एउटा मात्रै पद पढौँ, हिब्रू 10:20।
एउटा नयाँ र जिउँदो बाटोद्वारा जुन बाटो उहाँले त्यस पर्दाद्वारा हाम्रा निम्ति खोल्नुभयो, जुन चाहिँ उहाँको शरीर हो।
हजुर, हेर्नुहोस् जसद्वारा मुक्तिको बाटो भन्दाखेरि येशु ख्रिस्ट है, मुक्ति, जसद्वारा मुक्ति। यसै कारणले यो वेल स्याफ्टले चाहिँ येशु ख्रिस्टलाई जनाउँछ, जहाँबाट राजा र रानी कचेसँग पुग्न सक्छौँ। अब त्यसपछि हामी वेल स्याफ्ट पछि अलिकति माथि गयो भने ग्रोटो भन्ने हामीले यहाँ देख्न सक्छौँ। ग्रोटो भनेको के हो भन्दाखेरि, एउटा यस्तो ढुङ्गा हो, त्यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ त्यहाँनिर, यो चाहिँ रियल नै हो, तर अब यसको सेपलाई हामी हेर्छौँ भने चाहिँ एउटा थुमाको जस्तो देखिन्छ। यो कुराले के जनाउँछ भन्दाखेरि, संसारको पाप उठाइ लैजाने थुमा येशु ख्रिस्ट हुनुहुन्छ। यो कुरा चाहिँ 1 पत्रुस 1:19-20 तपाईँले यहाँ डिस्प्लेमा पनि पाउन सक्नुहुन्छ।
तर निर्दोष र निष्कलङ्क ठुमाको रगत अर्थात् ख्रिस्टको बहुमूल्य रगतद्वारा छुटकारा पाएका हौ। 20 उहाँ साँच्चै संसारको उत्पत्ति भन्दा पहिल्यै ठहरिनु भएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभयो।
हजुर, अब यहाँबाट हामी अलिकति माथि जाँदाखेरि हामीले यहाँ राजा र रानी कक्ष जाने बाटो देख्दछौँ। अनि त्योभन्दा अगाडि चाहिँ हामी 2 तिमोथी 1:10।
तर यो अनुग्रह अहिले हाम्रा मुक्तिदाता ख्रिस्ट येशु ख्रिस्टको आगमनद्वारा प्रकट भएको छ, जसले मृत्युलाई हटाइदिनु भएको छ र सुसमाचारद्वारा जीवन र अमरतालाई ज्योतिमा ल्याउनु भएको छ।
हजुर, यहाँ जीवन र अमरतालाई ज्योतिमा भन्ने कुरा यहाँ गरिएको छ। यस पदमा जीवनले चाहिँ रानी कक्षलाई जनाउँछ भने अमरत्वताले केलाई जनाउँछ भन्दाखेरि चाहिँ अमरत्वताले चाहिँ राजा कक्षलाई जनाउँछ। अब कसरी भन्ने कुरालाई हामी हेरौँ, राजाको कक्ष माथि छ, स्वर्गीय मुक्तिलाई जनाउँछ भने रानी कक्षले चाहिँ सिधा तल छ, जसले पार्थिव मुक्तिलाई जनाउँछ। यो कसरी हुन्छ भन्नुपर्दाखेरि, अब येशु ख्रिस्ट चाहिँ संसारको मुक्तिदाता हुनुहुन्छ, यसै कारणले गर्दाखेरि येशु ख्रिस्टलाई विश्वास गर्ने व्यक्तिहरूलाई स्वर्गीय मुक्ति छ भने विश्वास नगर्ने व्यक्तिहरूको लागि चाहिँ पार्थिव मुक्ति छ, यसै कारणले भन्न सकिन्छ। अब हामी कसरी राजा कक्षले स्वर्गीय मुक्तिलाई जनाउँछ भन्ने कुरालाई हेरौँ, त्यहाँ पुग्नको निम्ति चाहिँ 3 कुराहरू देख्न सक्छौँ, जुन तपाईँले यहाँ देख्न सक्नुहुन्छ। एउटा ग्रान्ड ग्यालरी, र अर्को एन्टी च्याम्बर, र किङ च्याम्बर। अब यो चाहिँ 3 कुरालाई देखाउन गइरहेको छ, जुन त्यो भन्नु खोजेको चाहिँ के हो भन्दाखेरि चाहिँ पहिला सुरमा मण्डलीलाई चाहिँ हामी के पाउँछौँ भन्दाखेरि चाहिँ यी कुराले चाहिँ मण्डलीको 3 तह छन्, जुन तह चाहिँ बोलाइएका, चुनिएका र विश्वासयोग्य। अब यो ग्रान्ड ग्यालरीले चाहिँ बोलाएका कुरालाई जनाउँछ भने एन्टी च्याम्बरले चाहिँ चुनिएका, र त्यस्तै गरेर किङ च्याम्बरले चाहिँ विश्वासयोग्यलाई जनाउँदछ, जुन कुरा हामी प्रकाश 17:14 हामी पाउँछौँ। कृपया गरेर एकजनाले पढिदिनु होला।
यिनीहरू थुमासँग लडाइँ गर्नेछन् अनि थुमाले यिनीहरूलाई जित्नुहुनेछ किनकि उहाँ परमप्रभुका परमप्रभु र राजाहरूका महाराजा हुनुहुन्छ अनि उनीहरू जो उहाँको साथमा छन् उनीहरू चाहिँ बोलाइएका, चुनिएका र विश्वासयोग्य हुन्।
होइन हजुर, हेर्नुहोस् त यहाँनिर तपाईँले यो कुराहरू चाहिँ बोलाएका, चुनिएका, विश्वासयोग्यका कुराहरू तपाईँले पाउन सक्नुहुन्छ। अनि आजको वचनलाई म यही राख्न चाहन्छु। हुन्छ, आजको वचनमा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। हस्त, धन्यवाद।
धन्यवाद धन्यवाद। अलिकति नौलो विषय चाहिँ हो यो, हामीले
हजुर हजुर
यो पाठमा चाहिँ के भन्न खोजेको छ बच्चनले भन्दाखेरि, यो जुन मिश्रको पिरामिड छ, यो पिरामिडभित्रको जति पनि कन्स्ट्रक्सनहरू छ, त्यहाँभित्रको संरचनाको बनावट बनोट जुन छ, हुन त अब हामी गाँसेनौँ तर पिरामिडको बारेमा तपाईँले अनलाइनमा हेर्नुभयो भने त्यसको बनावट सबै देखाउँछ। अझै अझै पनि त्यहाँ थुप्रै अनुसन्धानहरू भइरहेको छ। आजभन्दा करिब करिब 6-7 महिना पहिला पनि त्यहाँ नयाँ पक्ष भेटिएको हो है, र साइन्टिस्टहरूले त्यहाँ इजरायलको यो पिरामिडभित्र केही न केही कुरा छ भनेर बारम्बार अनुसन्धान गरिरहेका छन् कि। यो अनुसन्धानबाट चाहिँ नयाँ नयाँ पथहरू थाहा हुन्छ, तर हामी विशेष गरी बाइबलमा आधारित भएर चाहिँ के देख्छौँ, एसैयाको वचन खण्डबाट हामी के बुझ्छौँ भन्दाखेरि, मिश्रको त्यो ढुङ्गा जसरी एसैया 19:19 भनिएको त्यो ढुङ्गा चाहिँ अरू कुनै ढुङ्गा नभएर यही पिरामिड अफ गिजा नै हो। अनि यो भित्रका संरचनाहरूले बाइबलमा दिव्य योजना जुन हामीले चार्ट हेरिरहेका छौँ त्यसको धेरै कुराहरू यो संरचनाले बोल्छ है।
हजुर 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 सर,
अनि तपाईँले पिडिएफमा पाउनुहुन्छ, यसलाई बुझ्नको निम्ति तपाईँले त्यो चार्ट पनि, दिव्य योजनाको चार्ट पनि सँगसँगै हेर्नुपर्ने हुन्छ। अनि अर्को कुरा चाहिँ यो ढुङ्गाको विषयमा चाहिँ लुका 19 यसु क्रिस्टले पनि भन्नुभएको छ, जस्तै त्यहाँ लुका 19 चाहिँ यसु क्रिस्ट यरुसलेमभित्र प्रवेश गर्नुहुँदा त्यहाँका वरिपरिका मानिसहरू यसु क्रिस्टलाई प्रशंसा गरिरहेका थिए, अनि यहुदीहरूले भन्छन् कि यिनीहरूलाई चुप लगाउन लाग्नुहोस् भनेर यसु क्रिस्टलाई भन्दाखेरि यसु क्रिस्टले भन्नुहुन्छ 40 पदमा, म तिमीहरूलाई भन्दैछु यदि तिमीहरू चुप लाग्यो भने ढुङ्गाहरू तुरुन्तै चिप्चाउने छन्। यसु क्रिस्टले त्यो बेलामा चाहिँ शाब्दिक अर्थमा त्यहाँ त्यहाँ भएका वरिपरिका व्यक्तिहरू चिच्याउन छोड्यो भने त्यहाँ वरिपरि रहेको ढुङ्गाहरू कराउने छन्, चिच्याउने छन् भनेर भन्नु खोज्नु भएको चाहिँ पक्कै पनि होइन। किन भन्दा परमेश्वरले आफ्नो सृष्टि, ब्रह्माण्डको सृष्टिका चिजहरू कुनै निर्जीव बनाउनु भएको छ, कुनै सजीव बनाउनु भएको छ होइन। निर्जीव वस्तुहरूलाई बोल्नको निम्ति उहाँले, हामीले बाइबलमा हेऱ्यौँ भने कुनै पनि त्यस्तो घटना पाउँदैनौँ हो। बालामको गदा चाहिँ बोलेको हो नबोलेको होइन, तर त्यसरी निर्जीव वस्तुहरू बोलेको चाहिँ, यदि त्यो बोल्यो भने परमेश्वरले बनाउनु भएको ब्रह्माण्डमा त्यो उहाँले ठहराउनु भएको नियमभन्दा नाक नाक छ कि, नियमलाई नाक छ र काठ छ। त्यस कारणले यो लुका 19:40 यसले भन्न खोज्नु भएको चाहिँ के हो भन्दाखेरि, हामीले कसरी बुझ्नुपर्छ भन्दा, ढुङ्गाहरू तुरुन्तै चिच्याउने छन्, यसको अर्थ ढुङ्गा नै कराउने भन्न खोजे होइन क्या। यसु क्रिस्टले यहाँ जनाउन खोज्नु भएको चाहिँ के हो भन्दाखेरि, यसै यहाँको 19 अध्यायमा जुन एउटा साक्षी छ नि, त्यो ढुङ्गा छ नि, परमेश्वरको साक्षी हुनेछ भने त्यो ढुङ्गाले केही न केही कुरा बोल्छ, देखाउँछ भन्नु खोज्नु भएको के। अब तपाईँलाई अचम्म लाग्न सक्छ, ढुङ्गा कसरी बोल्न सक्छ, कसरी चिच्याउन सक्छ। यो चाहिँ विशेष गरी यस्तो यस्तो व्याकरणलाई चाहिँ फिगर अफ स्पिच भन्छ, ग्रामेटिकल्ली ग्रामर व्याकरणहरूमा यस्तोलाई फिगर अफ स्पिच भन्छ कि। जस्तै हामीले चलन चल्तीको भाषामा भन्छ भनिन्छौँ नि, ए आज एकदम बतास चल्याएको छ, रुख एकदम नाच्या छ। रुख आफै त नाच्न सक्दैन नि त, सक्छ दिनेश सर? रुख नाच्न सक्छ?
नहीं सर,
सक्दैन। तर हामी चलन चल्तीको भाषामा त्यसरी रुखलाई एउटा सजीव वस्तु क्रियाकलापसँग दाड्न सक्छौँ के। बाइबलमा त्यस्तो थुप्रै घटना, त्यस्तो थुप्रै वाक्यहरू छन्। जस्तै उदाहरण तपाईँलाई म एउटा दिन्छु, हिब्रूको पुस्तकमा पुरा त्यस्तै कुरा पावलले लेखेका छन्। हिब्रू 12:24 पढ्नु त।
हिब्रू 12:24, नयाँ बाचाको मध्यस्थ येशु कहाँ र त्यस रगतको छिटकाउमा आएका छौँ, जुन रगतले हाबिलको रगतले भन्दा उत्तम कुराहरू बोल्दछ।
एकछिन है, हाबिलको रगत, रगतले त कसरी बोल्न सक्छ र? भद्र सर सुनिराख्नु भएको छ?
हजुर सर, सुनिरहेको छु मैले।
हिब्रू 12:24
हजुर
यहाँ यसो लेखिएको छ, र नयाँ करारका मध्यस्थ यसुको सम्मुख तथा छर्किएको त्यस रगतको सामु आएका छौँ जसले हाबिलको रगत भन्दा अझ उत्तम वचन बोल्दछ।
हाबिलको रगतले भन्दा उत्तम कुराहरू बोल्दछ, रगतले कसरी बोल्न सक्छ?
रगतले भन्नाले अब त्यसको श्राप भयो, लाग्ने श्राप।
हजुर,
जस्तो अब हाबिलको रगत भनेको कैनले हाबिललाई मार्यो, अब त्यसैको त्यो रगतको श्राप भयो।
रगतले बोल्ने भन्नेको अर्थ के हो? रगतले बोल्न सक्छ?
बोल्न सक्दैन, त्यसको श्राप लाग्ने भयो रगतको।
कतिको पुस्तकमा छ? चारको दस पढ्नु।
ए, 4:10 हस्। हुन्छ, यहाँ यसो लेखेको छ, परमप्रभुले भन्नुभयो, यो तैँले के गरिस्? तेरो भाइको रगतले भूमिबाट तलाई मलाई दुहाई दिइरहेको छ।
पुकारिरहेको छ भन्नुको अर्थ रगत बोल्यो होइन, तर त्यो रगतले साक्षी दियो भन्न खोजे हो के? त्यो रगतले नै साक्षी दिइरहेछ, बुझ्नुभयो? यही कुरा
हजुर हजुर,
हिब्रू 12:24 बनिएको नयाँ बाचाको मध्यस्थ यसो कहाँ र त्यस रगतको छिट्काउँ कहाँ आएका छौँ, जुन रगतले हाबिलको रगतले भन्दा उत्तम कुराहरू बोल्दछ। नयाँ बाचाको रगतले कसरी उत्तम कुराहरू बोल्छ भन्दाखेरि हाबिलको रगत भन्दा कसरी उत्तम कुराहरू बोल्छ, यो वचनले भन्नु खोजेको कुरा के हो भन्दाखेरि हाबिलको रगतले बदला खोज्छ, बुझ्नु है? हाबिलको रगतले बदला खोज्छ, त्यो कुरा कहाँ छ? प्रकाश 6:9-10 पढ्नु त विनोद सर।
यहाँ यसो लेखेको छ, जब उहाँले पाँचौँ मोहर तोड्नुभयो तब वेदी मुन्ति र मैले तिनीहरूका आत्माहरू देखे जो परमेश्वरका वचनको निम्ति र तिनीहरूले दिएका गवाहीको कारण मारेका थिए। अनि तिनीहरूले यसो भनेर चर्को स्वरले कराए, हे सर्वशक्तिमान पवित्र र सत्य प्रभु, अझै कहिलेसम्म तपाईँले पृथ्वीमा रहनेहरूको इन्साफ गर्नुहुन्न र हाम्रो रगतको बदला लिनुहुन्न?
ओ, हाबिलको रगतले यो कुरा बोल्छ के? हाबिलको
ए
रगतले यसरी बोल्छ, बदला बदला भनौँ न, त्यो प्राण जसरी मारिएको थियो, रगत जसरी बगेको थियो, त्यसैको बदला खोल्छ। हाबिलको रगतले यसरी बदला खोल्छ, तर नयाँ बाचाको रगत जुन छ त्यो नयाँ बाचाको रगत चाहिँ रगतले काम गर्ने भनेको 1000 वर्षको बेलामा, नयाँ बाचाको रगतले त्यो बेलामा बदला खोज्दैन। तर त्यहाँ भनिएको छ कि उहाँले चाहिँ तब उसो पा श्राप हुने छैन, प्रकाश 22 अध्यायमा हेर्छ भने तब उसको श्राप हुने छैन, उहाँले चाहिँ हरेक आँखाबाट आँसु हटाइदिनुहुन्छ, पीडा दुःख रोग व्याधि सबै कुरा हट्नेछ, त्यो चाहिँ नयाँ बाचाको काम हो है। त्यो बच्चाले भन्नु खोजेको कुरा कि यसरी रगत पनि बोल्न सक्दो रहेछ भन्नुको अर्थ, बाइबलमा त्यस्ता फिगर अफ स्पिचहरू प्रयोग गरिएको छ कि, यही फेरि फेरि यस्तै फिगर अफ स्पिच चाहिँ लुका 19:40 प्रयोग भएको हो। अब लुका 19:40 फेरि पढ्नु त।
अनि उहाँले जवाब दिएर तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई भन्दछु, यदि तिनीहरू चुप लाग्यो भने ढुङ्गाहरू तुन्तै चिच्याउने छन्।
यसको अर्थ यो पनि त्यस्तै भाषा भाष्य प्रयोग गरिएको कि बाइबलमा, र फिगर अफ स्पिच हो है, त्यहाँको वरिपरिको निर्जीव ढुङ्गाहरू बोल्ने कराउने भनेर त्यसले भन्न खोज्नु भएको होइन, तर ढुङ्गाहरू तुरुन्तै कराउने छन्, जसरी हामीको रगतले बोल्छ चाहिँ बदला लिन्छ अथवा कराउँछ चाहिँ परमेश्वरलाई पुकार्न सक्छ, त्यसरी नै ढुङ्गाहरूले पनि कराउन सक्छन्, चिच्याउन सक्छन्, त्यस अर्थले साँच्ची दिन सक्छन्। त्यो ढुङ्गाहरू कुनै नभएर यसै 19:19 ढुङ्गा हो जुन चाहिँ मिश्रको गिजा हो, गिजा पिरामिड हो। यति कुरो बुझिसकेपछि अब गिजा पिरामिडमा के छ त्यस्तो कुरा भने चाहिँ हामीले अध्ययन आज थोरै गरेका छौँ, यसलाई विशेष गरी पथहरूको बारेमा बुझ्नुपर्ने हुन्छ, अनि यो पथहरूले चाहिँ परमेश्वरको दिव्य योजनाका धेरै कुराहरू चाहिँ सिमिलर छ अथवा चाहिँ प्यारल छ, समान समान रूपमा मिल्न जान्छ भनेर चाहिँ आज हामीले थोरै अध्ययन गरेका छौँ।